प्रभु येशूका शत्रुहरूले चाहिँ उहाँलाई मार्न चाहेर पनि मार्न सकिरहेका थिएन, किनभने उहाँको समय आएको थिएन। उहाँले गर्नुभएका आश्चर्य कर्महरूले उहाँ साँच्चै नै इजरायलको मसीह हुनुहुन्छ, ख्रिस्ट हुनुहुन्छ भनेर विश्वास गर्नु परे तापनि उनीहरूले विश्वास गर्न चाहेनन्। यो चाहिँ जाना जानी आफूलाई अन्ध बनाउने हो, जसरी आज पनि मानिसहरू धेरैले त्यसो गर्छन्, किनभने उनीहरू पश्चाताप गर्न चाहँदैन, उल्टो अब तिनीहरू चाहिँ प्रभु येशूलाई परीक्षा गर्न थाल्छन्। मत्ती 16 अध्यायको 1 5 हामी पढ्छौँ, फरिसी र सदुकीहरू उहाँ कहाँ आए र परीक्षा गर्दै उहाँलाई माग गरे, हामीलाई स्वर्ग बाटोको एउटा चिन्ह देखाउनुहोस्। यो अविश्वास हो, हामीलाई देख्ने कुरा एउटा दिनुहोस्, चिन्ह, आश्चर्य कर्म। अब थुप्रै आश्चर्य कर्म देखाइसक्नुभयो रवि यसले, तर उनीहरूलाई कुनै पनि आश्चर्य कर्मले विश्वास दिलाउँदैन। एकदम महत्वपूर्ण कुरा, विश्वास सुनाईबाट आउँछ र सुनाई चाहिँ परमेश्वरको वचनबाट, कहिले नबिर्सनुहोस्। इसाईहरूले पनि धेरैचोटि सोध्छन्, यहाँ एक ठाउँमा एउटा आश्चर्य कर्म भइदियो भने, एउटा अचम्म साथ परमेश्वरले चाहिँ गजबको काम गरिदियो भने त हाम्रो गाउँ पल्टेर आउँथ्यो होला विश्वासमा। यो होइन, इजरायलभरि यति धेरै आश्चर्य कर्महरू प्रभु येशु आफै स्वयं शरीरमै उपस्थित भइकन उहाँले गरेको गरे गरेको गरे गरेको गरे, तर अविश्वास अविश्वासी नै छ, अविश्वास झन कडा हुँदैछ। अनि उनीहरूले भन्दैछ प्रभुलाई परीक्षा गर्दै, उहाँलाई लडाउनलाई, फसाउनलाई, उहाँलाई दोष लाउन पाऊ भनेर हामीलाई स्वर्ग बाटोको एउटा चिन्ह देखाउनुहोस्। प्रभु येशूको जवाफले हामीलाई सिकाउनु पर्ने हो दुई बात। उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, बेलुकी तिमीहरू भन्दछौ मौसम राम्रो हुनेछ किनकि आकाश रातो छ, अनि बिहान तिमीहरू भन्दछौ आज आँधी चल्नेछ किनकि आकाश रातो र धुम्म परेको छ। हे कपटीहरू हो, साँच्चै तिमीहरू आकाशको मोहडा खुट्याउन सक्दछौ, तर के समयहरूका चिन्हहरू चाहिँ खुट्याउन सक्दैनौ? दुष्ट र व्यभिचारी पुस्ताले चाहिँ चिन्ह खोज्दछ। चिन्ह खोज्नु चाहिँ अविश्वासको दुष्टताको संकेत हो भन्दैछ। जब हामी देखाउँ अनि विश्वास गर्नला है, विश्वास भनेको नदेखेर। प्रभु येशूकै आफ्नै बाह्रमध्ये एउटा चेलाले पनि भने, जबकि उसलाई दस जनाले आएर भनिसक्यो, प्रभु येशू बौरी उठ्नु भएको छ हामीले देख्यौं, अनि थोमाले भन्छ मलाई थाहा छ यो हप्ता एकदम गाह्रो लाग्छ, तिमीहरू पनि आराम गर भने जस्तो, मैले आफ्नै औँलाले उहाँको जुन हातमा प्वाल पारेको थियो, मेरो औँला नरहेसम्म, भालाले घोसेको ठाउँमा मेरो हात नछिराएसम्म म विश्वास गर्दिनँ जा। दस जनाले भन्छ, तर दुई तिनजनाको साक्षी त पर्याप्त हुनुपर्ने इजरायलमा। उसले भन्छ म विश्वास गर्ने छैन जबसम्म म देख्ने छैन है। यो सब कुरा त प्रभु येशूले सुनिरहनु भएको थियो, यदि आँखाले उहाँलाई देख्न सकिँदैन थियो। अनि एक हप्तापछि फेरि भित्ता छेडेर नै त्यत्तिकै दौडी उठ्नुभएको महिदुई शरीरमा उहाँ उपस्थित हुनुभयो। अनि थोमाकी कुराबाट सुरु गर्ने, अनि थोमा तिमीले अस्ति भन्दै थियो जबसम्म तिम्रो हात तिम्रो औँला चाहिँ यहाँ छिराउँदैन, हात यहाँ ल्याउँदैनौ, विश्वास गर, आऊ तिम्रो औँला यहाँ छिराऊ, हात यहाँ छिराऊ, तिमीले देख्नै पर्छ नि त, छुनै पर्छ नि त, आऊ भन्ने बित्तिकै थोमा चाहिँ घोप्टो पर्यो र उसले दण्डवत गरेर भने, हे मेरा परमेश्वर, हे मेरा प्रभु। अनि त्यसपछि चाहिँ प्रभुले भन्नुभएको शब्दले कस्तो लाग्यो होला थोमाले, म त कल्पनै गर्न सक्दिनँ। तिमीले चाहिँ देखेर विश्वास गरे थोमा, तर धन्य चाहिँ अरूहरू हुन्, तिनीहरू हुन् जसले नदेखेर पनि विश्वास गर्नेछन्। त्यो चाहिँ हामीहरू हो, हामीले देखेको छैन तर हामीले विश्वास गर्यौं। दुष्ट र व्यभिचारी पुस्ताले चाहिँ चिन्ह खोज्दछ, तर योना भविष्यवक्ताको चिन्ह बाहेक अरू कुनै चिन्ह यसलाई दिइने छैन भनेर उहाँ तिनीहरूलाई छोडेर हिँड्नु भयो। एउटै चिन्ह मात्र, अरू कुनै पनि चिन्ह छैन अब तिमीहरूलाई, एउटै मात्र चिन्ह। अनि त्यो चिन्हलाई भन्नुभएको छ, यो चाहिँ योना भविष्य वक्ताको चिन्ह। के हो योना भविष्य वक्ताको चिन्ह? मत्ती 12 अध्यायमा फर्केर जाउँ। विश्वास नगर्नेहरूलाई एउटै मात्र चिन्ह छ, मत्ती 12 को 40 पदमा उहाँले भन्नुहुन्छ, किनकि जसरी योना ठूलो माछाको पेट भित्र 3 दिन र 3 रात थिए, उसरी नै मानिसका पुत्र पनि पृथ्वीको पेट भित्र 3 दिन र 3 रात हुनेछन्। योनाको चिन्ह यही नै हो। यो चिन्हले चाहिँ प्रभु येशूको मृत्यु र बौरी उठाइलाई देखाउँदछ। पृथ्वीको पेट भित्र मानिसको पुत्र हुनुपर्ने छ। पृथ्वीको पेट भित्र भनेको चाहिँ मृतकहरू जाने ठाउँ, मृतकको शरीर त चिहानमा गाडिन्छ तर मृतकको आत्मा जाने ठाउँलाई चाहिँ पृथ्वीको पेट भनेको छ। यही पृथ्वी डल्लो छ, त्यसको बीचमा यसलाई अधोलोक, यसलाई पाताल, ग्रिकमा हेडिज भनेको छ, हिब्रूमा सियोल। है एकचोटि प्रेरित 2:31 जानुहोस् त, प्रेरित 2:31 पत्रुसले पेन्टेकोस्टको दिनमा प्रचार गर्दाखेरि उसले भनेको कुरालाई यहाँ ख्याल गरौँ। प्रेरित 2:31 पढ्नेछौ, पत्रुसले भन्छन् प्रचारमा, अनि उनले यो कुरा पहिले देखेका हुनाले दाउदले भजन संग्रह 16 गरेको भविष्यवाणीलाई उद्धरण गर्दै, दाउदले यो पहिले भविष्यवाणी दर्शनमा देखेको हुनाले ख्रीष्टको बौरी उठाएको सम्बन्धमा यसरी भने, के भने, उहाँको प्राण, शरीर होइन प्राण आत्मा, उहाँको प्राण अधोलोकमा अथवा पृथ्वीको पेटभित्र छोडिएन, न त उहाँको शरीर, यो अब शरीरको कुरा नै सड्यो भनी भने। अब प्रभुले भन्नुभयो मानिसको पुत्र 3 दिन 3 रात पृथ्वीको पेट भित्र हुनेछ। छोटकरीमा एउटा कुरा भनिहालौँ है, मृतकहरू जाने ठाउँ जुन पृथ्वीको पेटभित्र हो त्यसमा चाहिँ 2 भागहरू छन् भनेर लुका 16 बताउँछ। एउटा भागमा चाहिँ विश्वासीहरू जाने ठाउँ जसलाई अब्राहमको काख भनिन्छ, अर्को चाहिँ आगोको ज्वाला जहाँ चाहिँ त्यो धनी मानिस गएर चाहिँ एक थोपा पानी माग्दै थियो तर उसले पाएन, वार पार उनीहरूले एकअर्कालाई देख्न सक्थे, कुरा पनि गर्न सक्थे तर एकातिरबाट अर्कोतिर जान सक्दैन थियो। यो चाहिँ पृथ्वीको पेटभित्र नै हो। अनि प्रभु येशू चाहिँ अवश्य नै त्यो आगोको ज्वालामा जानुभएको त होइन तर अब्राहमको काख भन्ने त्यो भागमा जानुभएको हो जहाँ चाहिँ लाजरस त्यो गरिब अब्राहमको काखमा आराममा थियो। तर प्रभु येशू ख्रीष्ट बौरी उठ्नु भएपछि उहाँले त्यो ठाउँलाई चाहिँ रित्याउनु भयो अनि उहाँ चाहिँ तेस्रो स्वर्गमा हुनुहुन्छ। त्यसैले अहिले चाहिँ विश्वासीहरूको मृत्यु भएपछि त्यहाँ अधोलोकमा जाँदैन, अहिले चाहिँ तुरुन्तै प्रभु कहाँ जान्छ, जसरी 2 Corinthians 5:8 भनेको छ कि शरीरबाट अनुपस्थित हुने बित्तिकै हामी चाहिँ प्रभुसित हुन्छौँ। पावलले भन्छ Philippians 1:21-23 म चाहिँ ध्वजारमा परेको छु, विदा हौ र ख्रिस्टित रहौँ, त्यो नै अति उत्तम छ। त्यसैले अहिलेका विश्वासीहरू चाहिँ अधोलोकमा जाँदैनन् तर अविश्वासीहरू चाहिँ त्यहीँ गइरहेको छ जहाँ चाहिँ त्यो धनी मानिस अहिलेसम्म पनि तडपिरहेको छ। एक दिन चाहिँ त्यो अधोलोकको ठाउँबाट प्रकाश 20 अनुसार मृत्यु र नरकले पनि आफ्नो मरेकाहरूलाई दिइहाल्यो र उनीहरू चाहिँ ठुलो सेतो सिंहासनको सामु प्रभु येशूको सामु अन्तिम न्यायको लागि बौरेर उठ्नेछन् र त्यसपछि उनीहरू चाहिँ आगोको झिलमा फ्याँकिनेछन्। त्यो अर्कै ठाउँ हो, त्यो चाहिँ अनन्त नरक जहाँ चाहिँ अहिले कोही पनि छैन। अनि त्यहाँ पुग्ने सबभन्दा पहिलो त शैतान र झुटो भविष्यवक्ता हुनेछ, तर त्यो विषयहरू अहिले त्यति हामीले समय लिन सक्दैनौँ। तर अब फेरि फर्केर जाउँ, प्रभु येशूले यहाँ भन्नुहुन्छ कि मानिसका पुत्र अर्थात् उहाँ आफै स्वयं चाहिँ पृथ्वीको पेटभित्र 3 दिन र 3 रात हुनेछन्। अब उहाँ पृथ्वीको पेटभित्र जान त उहाँ मर्नु पर्यो एक, तर उहाँ पृथ्वीको पेटमा 3 दिन 3 रात मात्र हुनलाई त उहाँ बौरी उठ्नु पर्यो। त्यसैले योना भविष्यवक्ताको चिन्ह भनेको चाहिँ उहाँको मृत्यु र बौरी उठाएको भविष्यवाणी हो। अब फर्केर जाउँ मत्ती 16 यसबाट उहाँले देखाइसक्नुभयो यो चिन्ह, योना भविष्यवाणी चिन्ह, कि मसीह इजरायलको राजा चाहिँ मर्नुपर्छ अनि उहाँ मृत्युबाट बौरेर उठ्नुपर्छ। उहाँलाई इन्कार गरियो, उहाँको राज्य स्थापना भएन। अनि त्यसैले यस अन्तरालमा चाहिँ स्वर्गको राज्यले चाहिँ अर्कै रूप लिएको छ, त्यो चाहिँ रहस्यको रूप जसमा मण्डली युग हामी पढ्छौँ। स्वर्ग राज्य चाहिँ महिमामा दाउदको सिंहासन उहाँको राज्य स्थापना हुने चाहिँ हुनु बाँकी नै छ। अब चाहिँ प्रभु येशूले सिकाउन थाल्नुहुन्छ यो सदुकी र फरिसी जसले उहाँलाई चाहिँ परीक्षा गर्न आएको थियो उनीहरूको शिक्षाको विषयमा होसियार हुनु भनेर। मत्ती 16 छदेखि 5 12 पढौँ। अनि उहाँका चेलाहरू पारीपट्टि पुगेपछि तिनीहरूले रोटी ल्याउन बिर्सेका रहेछन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, सचेत रहो, फरिसी र सदुकीहरूको खमीरदेखि होसियार बस। अनि तिनीहरू यसो भन्दै आपसमा तर्क गर्न लागे, यो चाहिँ हामीले रोटी नल्याएकै कारणले हो। तर यो कुरा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, हे अल्पविश्वासीहरू हो, रोटी नल्याएकोमा तिमीहरू किन आपसमा तर्क गर्दछौ? के तिमीहरू अझै पनि बुझ्दैनौ र याद गर्दैनौ? विश्वासले बिर्सन्छ, हिजो भनेका थियौ 5,000 ती 5 रोटी र कति डाला तिमीहरूले उठाएका थियौ? उनीहरूले भन्छ 12 डाला। अनि 4,000 ती 7 रोटी र कति डाला तिमीहरूले उठाएका थियौ? 7 डाला। 11 पद, मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइन, तर तिमीहरू कसरी बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमीरदेखि होसियार बस भनेको हो। तब तिनीहरूले उहाँले रोटीको खमीरको कुरादेखि होइन तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार बस्नु भन्नुभएको रहेछ भन्ने बुझे। त्यसैले हामी होसियार हुनुपर्छ, झुटो शिक्षादेखि एकदम होसियार हुनुपर्छ। झुटो शिक्षा चाहिँ खमीर जस्तै काम गर्छ। खमीर चाहिँ त्यो बेलामा चाहिँ एउटा पिठोको डल्ला, पुरानो भइसक्यो अलिक पिठोको डल्ला राख्दा राख्दा त्यो चाहिँ एकदमै त्यो चाहिँ खमीरको काम गर्न सक्ने भइसकेको हुन्थ्यो। अनि त्यसलाई चाहिँ अर्को पिठोमा मिसायो भने पुरै पिठो चाहिँ खमिरे हुन्थ्यो। अहिले चाहिँ पाउरोटी बनाउनलाई चाहिँ रोटी फुलाउनलाई त्यो कुनै चिज राखेर पुरै फुलाउँछ नि, खमिरको काम त्यस्तो थियो। त्यो चाहिँ एकदमै चुपचाप साथ एकदम भित्रभित्रसम्म भिज्छ त्यो है, त्यो एकदम खतरा। अनि फरिसीहरूको खमिर चाहिँ कस्तो थियो भने उनीहरू चाहिँ खालि बाहिरी देखाउने है, बाहिरी पवित्रता, मान्छेको आफ्नै प्रयासले हुने खालको धार्मिकता देखाउने, यसमा चाहिँ एकदम स्वधर्मीपन है। अनि जसले चाहिँ विभिन्न कामहरू गरेर देखाउने, जसमा चाहिँ हामी धर्मी छौँ भनेर देखाउने एउटा उनीहरूको चाहिँ त्यस्तो व्यवस्थावादको तरिका थियो। तर चाहिएको थियो के हो भने हामीलाई हाम्रो कामहरूद्वारा हुने धार्मिकता होइन, तर परमेश्वरद्वारा सित्तैमा विश्वासद्वारा पाइने धार्मिकता, जो चाहिँ सिद्ध धार्मिकता छ र परमेश्वरको सामान हामीलाई योग्य बनाउँछ, त्यो पो धार्मिकता हामीलाई चाहिएको छ। सुसमाचारले चाहिँ यही धार्मिकताको कुरा गर्दछ, जो बिना व्यवस्था तर विश्वासद्वारा पाइन्छ। सदुकीहरूको खमीर भनेको चाहिँ उनीहरू चाहिँ एकदमै मानवीय तर्क गर्ने, उनीहरू अलौकिक कुरा कुनै पनि विश्वास नगर्ने, उनीहरू चाहिँ एकदमै जे पनि अविश्वास गर्ने, वायुमा स्वर्गदूतहरू कहाँ हुन्छ भन्यो, बौरी उठाई हुँदैन भन्यो, मरेपछि स्वर्ग नरक हुँदैन भन्ने सदुकीहरू धेरै भेटिन्छन् आजकल पनि। अनि यसरी यस्तो खालको शिक्षा चाहिँ सोचाइले के बनाउँछ भने मान्छेलाई एकदमै उसको जीवन एकदमै जे गरे पनि हुन्छ, किन त्यसपछि न न्यायको डर छ, न परमेश्वरको सामु हाम्रो पापको लेखा हुने भन्ने डर छ, ऊ चाहिँ एकदमै खुकुलो जीवन बिताउन थाल्छ। अनि यो चाहिँ एकदम खतरा बिख हो है। अनि त्यसैले यो झुटो शिक्षाहरूले चाहिँ खमीरले चाहिँ काम गर्छ, बिस्तारै हाम्रो समाजमा, हाम्रो सोचाइमा, हाम्रो हृदयमा चाहिँ काम गर्दै 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 जान्छ। अनि यदि खमीरलाई बाहिर निकालिएन भने है, यो खमीर हो भनेर चिनेर निकालिएन भने खतम भाष है। त्यसैले धेरै चेतावनीहरू छ नयाँ नियममा, त्यसैले शिक्षकहरूले चेतावनी दिइरहनुपर्छ। तपाईँ हेर्नुहोस् पहिलो तिमाथी, दोस्रो तिमाथी, पहिलो पत्रुस, दोस्रो पत्रुस, यहुदाको पुरै पत्र, झुटो शिक्षाको कुरा गरे, गलातीको त पुरै पत्र है, पहिलो कोरिन्थीमा पनि जुनसुकै झन्डै पत्रमा हेर्नुहोस् नयाँ नियममा झुटो शिक्षादेखि होसियार गराइरहेछ, बगाललाई जोगाउनलाई। अब जे खान्छौ नि, अब रोटी त खाने चिज हो, खमेर होइन, मिसिएर छैन, त्यो महत्वपूर्ण छ है। अनि हामी होसियार हुन्छौँ हाम्रो शरीरलाई नराम्रो गर्ला कि भनेर, झन् हाम्रो भित्री आत्मालाई प्राणलाई असर पार्ने कुराको कति हामीले चाहिँ होसियार हुनुपर्ने। भिक हाम्रो दिमागको लागि, सोचाइको लागि खतरा चिजहरू, झुटो शिक्षा है देखि होसियार हुनुपर्छ। अनि अब मुक्ति नपाएको व्यक्तिहरू त अब एकदमै उनीहरूको जीवनमा एकरूपता नै छैन है। अब जस्तो कि काठमाडौँमा ठुला ठुला त्यो सुपर मार्केटहरू हुन्छन्, त्यहाँ चाहिँ एकदम त्यहाँ होइन कुन चाहिँ एकदम स्वास्थ्यको लागि राम्रो हो भन्ने छुट्टै, त्यहाँ चाहिँ स्वास्थ्यको लागि एकदम धेरै खर्च गरेर खानेकुराहरू पनि पाइन्छ, तर त्यहाँ अलिकति यता हेऱ्यो भने चाहिँ त्यो पनि बेचिरहन्छ, त्यहाँ चाहिँ एकदम अश्लील पत्र पत्रिकाहरू, त्यो त बिक हो। यता चाहिँ बिकबाट जोगिन खोजिरहेको छ, अनि अर्को खालको बिक चाहिँ सजिलै साथ किनिरहेको हुन्छ, बेचिरहेको पनि हुन्छ। अब संसारले त गर्यो है, तर हामी विश्वासीहरूलाई प्रभुले भन्नुभएको छ फरि के अरे खमीरदेखि होसियार। अब मत्ती 16 13 जब हामी पढ्न थाल्छौँ, प्रश्न प्रभु येशू आफैले गर्नुहुन्छ, म को हुँ भनेर मानिसहरूले भन्छन्, तिमीहरू के भन्छौ? अब यति महत्वपूर्ण कुरा हो कि यो सबैभन्दा महत्वपूर्ण कुरा हो, येशू ख्रिस्ट को हुनुहुन्छ भनेर विश्वास गर्नुभएको छ तपाईँले है, तपाईँलाई सोधेको येशू ख्रिस्ट को हुनुहुन्छ, के विश्वास गर्नुभएको छ तपाईँले? यो किन सबभन्दा महत्वपूर्ण छ भने तपाईँ यो संसार छोडेर सधैँको लागि कुन ठाउँमा बिताउनुहुनेछ, यो प्रश्नको तपाईँले दिनुभएको जवाफमा भर पर्छ। अब विभिन्न खालको मानिसहरूको कल्पनाहरू भनाइहरू त्यहाँ हामीले हेर्छौँ है, कसैले चाहिँ प्रभु येशूलाई बप्तिस्मा दिने यूहन्ना भन्ठानेछन्, कसैले एलिया भन्ठानेछन्, कसैले यर्मिया भविष्यवक्ता इत्यादि जुन अस्ति पनि हेर्यौं, अरूले भनेको कुराहरू चाखलाग्दै पनि होला कहिले काहीँ, तर मुख्य सबभन्दा चाखलाग्दो कुरा त तपाईँलाई कुन के हुनु पर्यो भने तपाईँले चाहिँ प्रभु येशू को हुनुहुन्छ भनेर सोच्नु भएको छ। पत्रुसको जवाब चाहिँ एकदम ठिक थियो, 16 अब पढ्छौं, अनि सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ, तपाईँ परमेश्वर नै हुनुहुन्छ र तपाईँ चाहिँ प्रतीय गरिएको मसीह तपाईँ नै हुनुहुन्छ, मुक्तिदाता तपाईँ नै हुनुहुन्छ। अब पत्रुसले कहाँबाट यो बुझ्न सके जुन चाहिँ विद्वान फरिसीहरूले बुझ्न नसकेको? पत्रुस विद्वान भएर बुझेको होइन, पत्रुस धेरै पढे लेखेकोले बुझेको होइन, पढे लेखेको पनि थिएन, पत्रुस चाहिँ एकदमै विशेष तीक्ष्ण बुद्धि भएको होइन, कोही कोही हुन्छ नपढे पनि एकदम तीक्ष्ण बुद्धि भएको, त्यो पनि होइन। वास्तवमा कुनै पनि मान्य बुद्धिले प्रयासले प्रभु येशूलाई चिन्न सकिन्न, उहाँलाई चिन्ने एउटै मात्र उपाय छ, त्यो चाहिँ हामीलाई प्रकट गरिएर, अनि परमेश्वर पिता स्वयंले पत्रुसलाई प्रकट गर्नुभएको रहेछ भन्ने कुरा प्रभु येशूले भन्नुहुन्छ 17। अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो, योनाका छोरा सिमोन, तिमी धन्य हौ, तिम्रो जवाफ ठिक हो, म परमेश्वरको पुत्र नै हुँ, म मसीह नै हुँ, तिमीले ठिक भन्यो। अनि प्रभुले चाहिँ के भन्नुभयो पत्रुसलाई, तिमी धन्य हो किनकि मासु र रगतले कुनै मान्छेले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ, के पिताले तपाईँलाई प्रकट गर्नुभएको छ येशू ख्रिस्टको हुनुहुन्छ भनेर, कि मान्छेकै कुरामा भरमा तपाईँ हेरिरहनु भएको छ। थेसलोनिकाहरू एकदमै प्रशंसा गरिएको छ नयाँ नियममा, किनभने प्रचार गरिएको वचन चाहिँ मान्छेको वचन भनेर उनीहरूले स्वीकार गरेनन्, तर परमेश्वरकै वचन हो भनेर विश्वास गरे। तपाईँ नि झुटो शिक्षकहरू अस्ति कुरा गर्दै थियो होइन, उनीहरूले भन्छन् आउनुहोस् हाम्रो चर्चमा, किनभने ठुला ठुला धनवानहरू, साइन्टिस्टहरू, विद्वानहरू हाम्रो चर्चमा आएका छन्, त्यसैले हामी सत्य हुनुपर्छ, त्यसैले आउनुहोस्। अनि कतिजनाले पत्याउँछन् पनि, हो सुटेट भुटेट पढे लेखेका जान्छ भने त्यो पो राम्रो हुनुपर्छ, त्यो पो सत्य हुनुपर्छ, ए यहाँ त खै जुत्रोहरू लगाएर आइरहेछ, यो त साँचो होइन रहेछ। अब मान्छेको सोचाइ चाहिँ त्यही नै हो, यदि तपाईँको सोचाइ त्यस्तो तरिकाले छ, यदि मान्छेमा भरोसा गरेर तपाईँ एउटा क्रिस्चियनको नाम लिनुभएको छ भने तपाईँ नष्ट हुन्छ है। प्रभु येशूले भन्नुभयो कि पिताले तपाईँलाई प्रकट गरेको हुनुपर्छ, उहाँको वचन उहाँको भनेर विश्वास गर्नुपर्छ, अनि मुक्ति पाइन्छ। अब प्रभु येशूले यो भन्नुभयो कि रगत र मासुले है कुनै पनि साँचो समझ सत्यता बुझ्ने कुरा चाहिँ मान्छेबाट आउँदैन, रगत र मासुबाट आउँदैन, परमेश्वरबाट. जसरी एक्चुअली मत्ती एघारमा पनि हामी हेर्नेछौँ, मत्ती एघारको सत्ताइसमा प्रभु येशूले भन्नुभयो, मेरा पिताद्वारा सबै कुराहरू मलाई सुम्पिएका छन् र पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन, न त पुत्रले बाहेक अरू कसैले पितालाई चिन्छ, साथै उसले चिन्छ जसका पुत्रले पितालाई प्रकट गर्ने इच्छा गर्दछन्। परमेश्वरबाट नै हामीलाई प्रकट गरिनुपर्छ, अनि खालि हाम्रो के हुनुपर्छ, हामी चाहिँ परमेश्वरको सामु आफूलाई इमान्दार छ, परमेश्वरले जे भन्नुभएको छ हाम्रो विषयमा आफूलाई त्यस्तै कंगाल एउटा गरीब आत्मिक रूपमा केही नभएको पापी दोषी नरक जान योग्य आफूलाई देख्नै पर्छ, अरू उपाय छैन। अनि जब तपाईँले त्यो देख्नुहुन्छ तुरन्तै तपाईँलाई अनुग्रहको सुसमाचार छ्याङ्गै हुन्छ, केही गाह्रो छैन। तर त्यो नभएसम्म तपाईँलाई संसारको सबैभन्दा असल शिक्षक हजारजना आएर तपाईँलाई सिकाए पनि तपाईँले मुक्ति पाउन सक्नुहुन्छ, तपाईँले आफूलाई चाहिँ परमेश्वरको सामु पापी देख्नै पर्छ है। प्रभु येशूले अब मत्ती 16 अध्यायमा 18 20 पदमा चाहिँ उहाँले एउटा भविष्यवाणी, एउटा नयाँ भविष्यवाणी उहाँले बताउन थाल्नुहुन्छ। यसैले हामी के पाउँछौँ भने, जब प्रभु येशूलाई इन्कार गरियो, इजरायलले मसीह चाहेन, यस्तो मसीह हामीलाई चाहिँदैन, अनि उहाँले गरेको आश्चर्य कर्महरू देखेर पनि उनीहरूले भन्न थाले यो त दुष्ट आत्माको शक्तिले गरे हो भनेर उनीहरूले चाहिँ उहाँलाई आरोप लगाउन थालेपछि चाहिँ अब उहाँले चाहिँ नयाँ सत्यताहरू बताउन थाल्नुभयो। उहाँले बताउन थाल्नुभयो कि स्वर्गको राज्यको रहस्यहरू अब उहाँलाई इन्कार गर्नेछ, उहाँ चाहिँ मर्नुपर्छ, उहाँ चाहिँ अब दोस्रो चोटि आउनुपर्ने हुनेछ। अनि त्यसैले अब यहाँ अर्को कुरा पनि थपिन्छ, त्यो चाहिँ के भने मण्डलीको भविष्यवाणी। अहिलेसम्म मण्डलीको बारेमा एउटै कुरा पनि पढाएको छैन हामी, मत्तीको यहाँ झन्डै बीचमा आइसक्यौँ, मण्डली भन्ने शब्दभरि भेटा छैन। यो सब इजरायल यहुदी पुरानको भविष्यवाणी यी सन्दर्भमा कुरा भइरहेछ। त्यसैले पद 18 चाहिँ एकदम महत्वपूर्ण छ, किनभने यहाँ पहिलोचोटि मत्तीको सुसमाचारमा मण्डलीको उल्लेख भएको छ। पढौँ मत्ती 16:18, अनि म पनि तिमीलाई भन्दछु तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुने छैन। प्रभु येशूले भन्नुभयो, म आफ्नो मण्डली बनाउनेछु, मेरो म आफ्नो मण्डली बनाइसके भन्ने होइन। त्यसैले बत्तीसमा दिने यौना हुँदाखेरि मण्डली थिएन, अनि प्रभु येशू हुँदाखेरि पनि मण्डली थिएन है, 12 प्रेरितहरू सुनेको थियो तर मण्डली थिएन, किनभने उहाँले भन्नुभएको छ म आफ्नो मण्डली बनाउनेछु, बनाइसके पनि भन्नुभएको छैन, यो भविष्यतकाल हो। त्यसैले अनि हामी देख्छौँ कि प्रेरितको 2 आएर पेन्टेकोस्टको दिनमा मात्रै मण्डली सुरु हुन्छ, एकदम महत्वपूर्ण कुरा है। अनि प्रभु येशूले भन्नुभयो एउटा कुरालाई चाहिँ जुटो शिक्षकहरूले एकदम बङ्गाएको छ, रोमन क्याथोलिक मण्डलीले चाहिँ जो झुटा मण्डली हो है, उनीहरूले के भन्छ भने यो चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, जब प्रभुले भन्नुभयो उनीहरूले भन्छ यो त पत्रुसको कुरा गरेको, अनि उनीहरूले भन्छ पत्रुस नै सबैभन्दा पहिलो पोप हो, रोमन क्याथोलिकहरूको सबभन्दा ठूलो अगुवालाई पोप भन्छ, ल्याटिनमा पोप भनेको चाहिँ पिता भनेको, अनि खबरमा ऊ आइरहन्छ होइन, पुरै सेतो लाउँछ अनि गजबको ठुलो टोपी लाउँछ उसले, अनि ऊ चाहिँ एकदम शक्तिशाली छ, अनि उनीहरूले के भन्छ भने पत्रुस नै पहिलो पोप हो, पत्रुस नै यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, के पत्रुसमाथि उहाँले मण्डली बनाउनुहुनेछ त? अब एकछिन विचार गर, यो चट्टानको हो पत्रुस हो कि को? अब जो कोहीले पनि भाइ भयो सुरुदेखि पढ्दै जाँदैछ भने जहाँ पनि जब चट्टान भनिन्छ जहिले पनि परमप्रभु, जहिले पनि है भजन सङ्ग्रहमा हेर्नुहोस् परमप्रभु मेरो चट्टान भनिरहेछ, जहिले पनि परमेश्वर यहोवालाई नै चट्टान भनेको छ। अर्को कुरा यही सन्दर्भमा मत्ती 16 अध्यायमा पनि मूल विषय के हो, पत्रुसको हो भन्ने होइन, म को हुँ भन्नेमा हो, प्रभु येशू को हुनुहुन्छ भन्ने विषय पो हो त, पत्रुसको बारेमा होइन यो है। पत्रुसले जुन जवाब दियो त्यो पनि पिताले प्रकट गरेर जवाब दियो होइन। अनि त्यसैले यो सन्दर्भले बताउँछ कि यो चट्टान चाहिँ पत्रुस होइन, प्रभु येशु स्वयं हुनुहुन्छ जसको बारेमा यो अध्यायले कुरा गर्दैछ, जसलाई पत्रुसले स्वीकार चाहिँ गरे। अर्को कुरा, मण्डलीको जग नै प्रभु येशु भनिएको छ, जग अथवा चट्टान, त्यो चाहिँ पहिलो कोरिन्थी 3:11 त्यहाँ पढौँ। पहिलो कोरिन्थी 3:11 पद, जहाँ लेखिएको पाउँछौ, पहिलो कोरिन्थी 3:11, किनकि त्यस बसालिएको जगलाई, यो चट्टानको बलियो जगलाई, किनकि त्यस बसालिएको जगलाई छोडेर जो पत्रुस हुनुहुन्छ कहाँ, जो येशु ख्रिस्ट हुनुहुन्छ, यो जग मण्डलीको जग येशु ख्रिस्ट हुनुहुन्छ, कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अनि यहाँ हेर्दै गयो भने यो जग, यो घर चाहिँ परमेश्वरको मन्दिरको कुरा गर्दैछ, जुन चाहिँ 17 पदमा हेऱ्यो भने यहाँ लेखेको छ, 16 चाहिँ तिमीहरू परमेश्वरको मन्दिर हो, तिमीहरू भनेको विश्वासीहरू परमेश्वरको मन्दिर हो, अथवा मण्डली हो। 17 पद, कसैले परमेश्वरको मन्दिर नष्ट गर्छ भने त्यसलाई परमेश्वरले नष्ट गर्नुहुनेछ। त्यसैले यो परमेश्वरको मन्दिरको जग अथवा यो मण्डलीको जग चाहिँ प्रभु येशु स्वयं हुनुहुन्छ। यसो विचार गर्यो भने पनि है, अब पत्रुस नै यदि मण्डलीको जग हो भने त बाबा हामीलाई त समस्या हो पर्छ त है, कि कसो पत्रुसमाथि भरोसा गर्नुहुन्छ तपाईँ? अब हेर्दै जानु, पत्रुसलाई यहाँ प्रभुले साफ हप्काउनु पर्ने हुन्छ, एकै 2-3 मिनटमै यहाँ कुरा त्यतातिर पुग्छ, ऊ चट्टान होइन। अब तर एउटा कुरा विचार गर, यो मण्डली म बनाउने छु भन्नुभयो, तर यो मण्डली सुरु हुनको लागि, यो जग नै बसालिनको लागि अनि हुनको लागि चाहिँ एउटा कुरा नभई हुँदैन, त्यो के हो भने, पल्टाउनु त पर्दैन तर यसरी लेखिएको छ, ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। त्यसैले मण्डली हुन सक्नको लागि ख्रिस्ट मर्नुपर्छ। अनि अर्को ठाउँमा यो चाहिँ पनि म पढ, यो चाहिँ प्रेरित 20:28 हो, अघि पढेको चाहिँ 1:5-25, समय जोगाउनलाई पल्टाउनु पर्दैन, सुन्नुभयो हुन्छ। लेखेको छ कि यसकारण आफ्नो विषयमा र सम्पूर्ण बगालको विषयमा होसियार हुनुहोस्, जसमाथि उहाँले आफ्नै रगतले खिन्नु भएको परमेश्वरको मण्डली भनेछ, आफ्नै रगतले किन्नु भएको परमेश्वरको मण्डली। त्यसैले मण्डली हुनलाई प्रभु येशूको रगत बगाइएको हुनुपर्छ, उहाँ मरेको हुनुपर्छ, त्यसैले उहाँ नमरुन्जेल मण्डली थिएन है, मण्डली सुरु भएकै थिएन है। अनि त्यसैले म आफ्नो मण्डली बनाउने छु भन्ने भविष्यवाणीले चाहिँ म मर्नेछु भन्ने भविष्यवाणी सँगसँगै आउँदैछ। त्यसैले दुईटा कुराले उहाँको मृत्युलाई संकेत दिइसक्यो, एक चाहिँ योना भविष्यवक्ताको चिन्हले म पृथ्वीको पेटभित्र 3 दिन 3 रात हुनुपर्नेछ, म मर्नुपर्नेछ, संकेत दिइसक्यो, म मण्डली बनाउने छु भनेपछि म मर्नुपर्नेछ भन्ने संकेत दिइसक्नु भयो। त्यसैले ठ्याक्कै हामी जब पढ्दै पढ्दै अब 21 पदमा आउँछौ, अब हामीलाई त्यति असम्म लाग्दैन, उहाँले स्पष्टै शब्दहरूमा भन्नुहुन्छ, अब म मारिनेछु। मत्तीस्वरको 21 अब हामी पुग्यौं, जहाँ चाहिँ प्रभु येशूले आफ्नो मृत्यु र पुनरुत्थान सम्बन्धी पहिलो घोषणा गर्नुभएको, संकेत त अगाडि नै आइसक्यो तर पहिलो घोषणा चाहिँ यही हो। मत्तीस्वरको 21, त्यस समयदेखि, महत्वपूर्ण समयको यहाँ संकेत दिएको छ, त्यस समयदेखि भनेपछि अब सबैले इन्कार गरिसक्यो होइन, उहाँलाई ख्रिस्ट भनेको छैन, पत्रुस एकजनाले हो भनेछ, 12 चेला छन् त्यहाँ होइन, त्यस समयदेखि येशूले उहाँलाई यरुसलेम जानु, बुढा प्रधानहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा बिउताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नु भयो। सुरुवात थियो, यो पहिलो पटक हो उहाँले चाहिँ म मर्नुपर्छ भनेर भन्नुभएको, तर अन्तिम पटक होइन, अब यो पटक पटक बताउन थाल्नुहुन्छ। जस्तो कि हामी 17:22-23 हेऱ्यो भने त्यहाँ पनि लेखेको छ, अनि उहाँहरू गालिलमा रहँदै गर्नुहुँदा येशूले उनीहरूलाई भन्नुभयो, मानिसका पुत्र मानिसहरूको हातमा पक्राइनेछन्, तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी फेरि बौराइनेछन्, अनि उनीहरू साह्रै दुखित भए। 20:17 फेरि यो दोहोऱ्याउनुहुन्छ, 20:17, अनि येशूले माथि यरुसलेमतिर जाँदै गर्नुहुँदा बाटोमा 12 चेलाहरूलाई अलग्गै लानुभयो, भीडबाट अलग लगेर उनीहरूलाई के भन्नु छ, तिनीहरूलाई भन्नुभयो, हेर हामी माथि यरुशलेमतिर जाँदैछौ अनि मानिसका पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा पक्राइनेछन् अनि तिनीहरूले उनलाई मृत्यु दण्डको योग्य ठहराउनेछन् अनि तिनीहरूले उनलाई गिल्ला गर्न कुर्रा लाउन र क्रुसमा टाल्नलाई अन्य जातिहरूको हातमा सुम्पनेछन् र तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्। अब हरेक चोटि उहाँले मृत्युको कुरा गर्दाखेरि बौरी उठाएको कुरा गर्नुहुन्छ प्रत्येक चोटि नै, तर सुन्दैन रहेछ कहिले। चेलाहरूले त्यो कुरा लिनै सकेनन् अनि त्यसको कारण चाहिँ पत्रुसले अब प्रभुलाई के भन्छ हेर्नुहोस् त, सोह्र अध्यायमा फर्केर जाउँ त। पत्रुसले प्रभुलाई एकातिर लगेर भन्छ, आउनुहोस् यतातिर, म तपाईँलाई अलिकति सुझाव सल्लाह दिनु पर्यो, तपाईँ मर्नुहुन्न। पत्रुसले यहाँ भन्छ 22 पद, तब पत्रुसले उहाँलाई एकातिर लगेर यसो भन्ने उहाँलाई हप्काउन लागे। प्रभुलाई हप्काइरहेको छ, पत्रुसको साहस कत्रो हो। यस्तो नहोस् प्रभु, पुरै कुरा काटिरहेछ, तपाईँमाथि यो कुनै रीतिले आइपर्ने छैन अथवा तपाईँमाथि यो कुरा कुनै रीतिले पठै आउने छैन। अघि भर्खर पत्रुसले चाहिँ एकदम ठिक जवाब दिएको थियो, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ, धन्य तिमी, रगत मासुले तिमीलाई प्रकट गरेको होइन तर स्वर्गमा हुने मेरो पिताले। तर एकछिनपछि त्यसैले त्यो ठिक जवाबको स्रोत चाहिँ परमेश्वर आफै हुनुहुन्थ्यो अनि यो गलत जवाबको स्रोत चाहिँ कहाँ थियो, कहाँबाट उसले यो कुरा भनेको। 23 पदमा भने यो त शैतानबाट रहेछ, अहि भर्खर परमेश्वर पिताबाट कुरा सिकेर बता, अब चाहिँ शैतानबाट कुरा बताउनेछ पत्रुस एउटै मुखले। 23 पद, तर उहाँले फर्केर पत्रुसलाई भन्नुभयो, हे शैतान, यो चाहिँ तिमीलाई शैतानले सिकाएको कुरा हो पत्रुस, मेरो पछिल्लोतिर जा, त मेरो लागि ठेस लाग्ने कारण होस्, किनकि त परमेश्वरका कुराहरूमा होइन तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्। जहिले पनि हाम्रा खतरा यही छ, हाम्रो सोचाइ कि मानिस मानवीय हुन्छ कि ईश्वरीय हुन्छ। के तपाईँले यो महत्व देख्न थाल्नु भएको छ, होइन परमेश्वर म चाहिँ अब एकदम ईश्वरीय सोचाइमा हिँड्न चाहन्छु, के यो भिन्नता देख्नु भएको छ नि, यो अति महत्वपूर्ण छ। मानवीय सोचाइ दिनका दिन हामीले सुनिरहेको हुन्छ अनि तपाईँले छुट्याउने गर्नुहुन्छ है, अनि तपाईँले चाहिँ कुन कुरा परमेश्वरको बाटोको, कुन चाहिँ मान्छेको हो। पत्रुस परमेश्वर कुराहरू मन लगाऊ भन्दैछ, हामीलाई पनि यही चुनौती छ है। अनि पत्रुसलाई एकछिन विचार के यस्तो प्रभुलाई लगेर चाहिँ त्यसो भनेको, वास्तवमा त्यस्तो सोचाइ चाहिँ अरू मानिसहरूको सोचाइ हो भने यहाँ भनेछ, जुन चाहिँ यूहन्ना 12 अध्यायमा हामी पढ्नेछौँ। सबै प्राय युहुदीहरूको सोचाइ के थियो भने यो मसिया त मर्नै सक्दैनन्। यूहन्ना 12 अध्यायमा यो कुरा चाहिँ उल्लेख भएको छ, यूहन्ना 12:32। अनि मानवीय शिक्षाले पत्रुस पनि प्रभावित थियो, उसलाई यहाँ चाहिँ सिकाइनु परिराख्यो। यूहन्ना 12:32 हामी पढ्छौँ, प्रभुले भन्नुहुन्छ सुन्नेहरूलाई, यूहन्ना 12:32, अनि म पृथ्वीदेखि माथि उचालिए भने सबै मानिसहरूलाई म आफू कहाँ खिच्नेछु। माथि उचालिए भने प्रभु येशूले चाहिँ म क्रुसमा उचालिनेछु भन्ने कुरा गर्दै हुनुहुन्थ्यो 32:33 पदमा, यसको अर्थ खोलिएको छ, तर कुन मृत्युले अर्थात् क्रुसको मृत्युले उहाँ मर्न लाग्नु भएको थियो त्यसलाई संकेत गर्दै उहाँले यसो भन्नुभयो, म पृथ्वीबाट माथि उचालिनेछु, किनभने क्रुसमा टाँगिँदाखेरि चाहिँ खुट्टा पृथ्वीभन्दा माथि उचालेर ठोकिन्थ्यो है, हातलाई दुईतिर अनि खुट्टालाई पनि खम्बामा उचालिन्थ्यो। अब 34 पदमा मानिसहरूले उहाँलाई जवाब दिए, ख्रीष्ट अथवा मसीह सधैँभरि रहनुहुन्छ भनी हामीले व्यवस्थाबाट सुनेका छौँ है, अनि मानिसका पुत्र माथि उचालिनुपर्छ भने तपाईँ कसरी भन्नुहुन्छ त, यी मानिसका पुत्र कौन है। उनीहरूले चाहिँ स्वीकार गर्नै सकेन उहाँको कुरा, मसीह त सधैँ बाँचिरहन्छ। उनीहरूले ध्यान दिएको भए यसैया 53 पढ्ने थिए, जहाँ चाहिँ उहाँ छेडेर मारिनुहुनेछ भनेर लेखेको थियो। उनीहरूले ध्यान दिएको भए भजन सङ्ग्रह 16 पढ्ने थिए, जहाँ चाहिँ उहाँ चाहिँ मारेर गाडिए पनि उहाँको प्राण चाहिँ अधोलोकमा छोडिने छैन, उहाँको शरीर सड्ने छैन मरे पनि भन्ने उनीहरूले जान्ने थियो। तर मानवीय तरिकाले बाइबल बुझेपछि यस्तो हुन्छ है, त्यस्तै गरी हामीले पनि है ध्यान दिनुपर्ने, अनि पत्रुसले पनि ध्यान दिनुपर्ने, किनभने पत्रुसले के भन्नुभएको थियो, म मारिनेछु सक्यो भने भन्नुभएको थियो, होइन म मारिनेछु र तेस्रो दिनमा बौर्याई उठाइनेछु, हरेक चोटि भन्नुभएको थियो, तर हरेक चोटि नै पत्रुसले ध्यान दियो र पहिलोचोटि त ध्यान दिएनछ कम्तीमा ध्यान दिएको थिएन त्यसैले ऊ निराश भएको त्यसैले चेलाहरू साह्रै दुखित भएको जब हामी बाइबल बुझ्दैनौँ नि हामी निराश विश्वासीहरू हुन्छ जब हामी प्रभुलाई ठिक तरिकाले चिन्दैनौँ नि हामी डराएर समुद्रको बीचमा हुरी बतासको बीचमा भयभीत भएर प्रभु नै भए पनि हामी भूत भनिरहन्छौँ त्यसैले गर्दा हामीले प्रभुलाई ठिक तरिकाले चिनौँ बाइबलको अर्थहरू ठिक बुझौँ है अनि त्यसपछि चाहिँ प्रभुले चाहिँ उहाँलाई पछ्याउनेहरूले आफ्नै प्राणलाई समेत गुमाउन तयार हुनुपर्छ भन्ने कुरा चाहिँ चेलाहरूलाई बताउन थाल्नुहुन्छ अनि त्यसपछि सुन्नुहोस् त एउटा रहस्यमय भविष्यवाणी अब प्रभुको मुखबाट सुन्न पाउनेछन् त्यो चाहिँ 27 पदमा एउटा रहस्यमय भविष्यवाणी 27 पद किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूका साथमा आउनेछन् र त्यस बेला उनले हरेकलाई उसका कामहरू अनुसार प्रतिफल दिनेछन् म तिमीहरूलाई साँचो भन्दछु यहाँ उभिरहेकाहरू मध्ये कतिजना छन् जसले मानिसका पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्ने छैन अब यहाँ प्रभु येशूले आफ्नो दोस्रो आगमनको कुरा गरिरहनु भएको छ भन्ने कुरा प्रश्न छ उहाँ आफ्नो महिमामा आउनुहुनेछ उहाँ आफ्नो दूतहरूको साथ आउनुहुनेछ यो दोस्रो आगमन हो त्यसैले यो नयाँ सत्यता थियो हेर्नुहोस् है अहिलेसम्म छ नि चेलाहरूलाई योदीहरूलाई त अब कुरो परै जाओस् चेलाहरूलाई धरी प्रभु येशू दोस्रो पटक यो संसारमा आउनुपर्छ भन्ने कुरा थाहा पनि थिएन यो पहिलो पटक हुन त संकेत त उहाँले त्यो सातवटा स्वर्ग राज्यको रहस्यको दृष्टान्तहरूमा दिइसक्नु भएको थियो तर यहाँ चाहिँ अब उहाँको दोस्रो आगमनको कुरा गर्नुहुन्छ अनि यो एकदमै आवश्यक थियो उनीहरूलाई बताउन किनभने उनीहरू निराशमै डुब्न लागिसके साढे तीन वर्ष भयो उहाँलाई पछ्याएको म त मर्छु म मर्नेछु भन्दै हुनुहुन्छ उहाँको राज्य खोइ भन्नेछ अनि उहाँले भन्नुहुन्छ मेरो राज्य स्थापना गर्न फेरि आउनेछु महिमामा आउनेछु यद्यपि म अहिले इन्कार गरेँ र क्रुसमा जानेछु तर दोस्रो आगमन हुनै पर्छ यो नयाँ सत्यता थियो यहुदीहरूलाई यो पटकै थाहा थिएन पुरा नियम विश्वासीले देख्नै सक्दैन थियो है अब यहाँ यो रहस्यमय भविष्यवाणीलाई चाहिँ अब आँखा लगाउँदा जुन चाहिँ 28 पदमा छ के भन्नुभएको प्रभुले यहाँ म तिमीहरूलाई साँचो भन्दछु यहाँ उभिरहेकाहरू मध्ये है त्यहाँ त चेलाहरू उभिरहेका छन् बाह्रजना थियो होला यहाँ उभिरहेकाहरू मध्ये कतिजना छन् त्यो बाह्रजना मध्ये कोही कोही जसले मानिसका पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्ने छैन अनि तपाईँ भन्नुहुन्छ खै यो कसरी हुन्छ त यो त अलिक बुझ्नु गाह्रो अनौठो छ चेलाहरू बाह्र चेला मरिसक्यो होइन र मरिसके उहिले मरिसके अनि उनीहरूले दोस्रो आगमन अथवा प्रभु येशूको राज्यलाई देख्नेछन् भन्नुभयो त नदेखेसम्म उनीहरू मर्दैनन् भन्नुभयो त यो कसरी हुन सक्छ बुझ्नुभयो है यो भविष्यवाणी अलि रहस्यमय छ तर यसको जवाब चाहिँ ठ्याक्कै त्यसपछिको पदहरू पढ्दै गएपछि पाउँछन् 17 अध्यायले यस रहस्यको जवाब दिन्छ जहाँ हामी पढ्छौँ प्रभु येशूको रूप परिवर्तन भएको घटना अब हामी पढ्न थाल्नु मत्ती 17 अध्यायमा एकदेखि 5 पदमा पढ्नेछु मलाई पछ्याउँदै हुनुहुन्छ है म अलिक चाँडो जाँदैछु है तर एउटा कुरा तपाईँलाई अलिकति महसुस पनि भयो कि बाइबल त छिटछिटो पल्टाउनु पर्ने रहेछ घरमा बाइबल पढ्ने बानी छैन भनेछ नि यस्तो खालको तालिम त्यति फाइदाजनक हुँदैन भाषा तपाईँ घरमा दिनहुँ बाइबल पढ्नु भएको छ भने यहाँ चाहिँ तपाईँको प्रश्नहरूको जवाफ आउन थाल्छ पढ्ने बानी छैन भने त यो त सबै कहिले पनि नसुने कुरा जस्तो हुन्छ त्यसैले तपाईँलाई एउटा चुनौती पनि हो है तपाईँ दिनहुँ घरमा बाइबल पढ्ने बानी छैन भने आजै सुरु गर्नुहोस् ल मत्ती 17 एकदेखि 5 रहस्यमय भविष्यवाणी बाह्र मध्ये एकले के अरे बाह्र मध्ये कोही कोहीले चाहिँ उनीहरूले चाहिँ प्रभु येशूको दोष महिमित आगमन उहाँको राज्यको आगमन चाहिँ देखेर मात्र मर्नेछन् भनेको कसरी सम्भव हुन सक्छ अहिलेसम्म त आउनु भएको छैन प्रभु बाह्र चेला उहिले मरिसके है यसको जवाफ चाहिँ अब 17 अध्यायबाट पढ्न थाल्छौँ एकदेखि 5 पदमा अनि त्यो भन्नुभएको 6 दिनपछि येशूले पत्रुस याकुब र उनका भाइ यहुन्नालाई लिएर तीनजनालाई लिएर उनीहरूलाई एउटा अग्लो पहाडमाथि एकान्तमा लैजानुभयो र उनीहरूका सामु उहाँको रूप परिवर्तन भयो अस्तो उहाँको चेहरा सूर्य झैं चम्कियो र उहाँका वस्त्रहरू ज्योति जस्तै सेता भए. अचम्मको दृश्य यो तीनजनाले मात्रै देखे. परमेश्वरको पुत्र उहाँ त परमेश्वर हुनुहुन्छ, केही समयको लागि उहाँले आफ्नो ईश्वरत्वको महिमाहरू चाहिँ उहाँले आफ्नो एउटा मानव शरीरभित्र चाहिँ उहाँले ढाक्नु भएको. तर यो डाँडाको माथि तीनजनाको सामु चाहिँ एकैछिनलाई चाहिँ उहाँले भित्रको महिमा चाहिँ बाहिर चम्किन दिनुभयो. यहाँसम्म कि उहाँको अनुहार त के, त्यो उहाँले लगाइरहेको लुगाधरी एकदमै त्यो उज्यालोले चम्क्यो भने सेतो न सेतो. अनि त्यही घडी पत्रुस यहुन्ना याकुबले हेरिरहँदा हेर भन्छ यहाँ त्यहाँ उनी कहाँ उनीहरू कहाँ मोसा र एलिया हजारौं सयौं वर्ष अगाडि मरिसकेका अगमवक्ताहरू उनीहरू यहाँ आइपुगेका छन्. मोसा र एलिया उहाँसँग बात गरिरहेका छन्. अनि हामी अर्को समाचारमा पढ्यौँ भने चाहिँ उनीहरूले चाहिँ प्रभु येशु अब यरुसलममा गएर मर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै चासो लिएर कुरा गरिरहेछ. सबभन्दा महत्वपूर्ण विषय यो रहेछ. अनि यहाँ पढ्छौ पत्रुसले चाहिँ के भनौँ के भन्नु हुन्छ उसलाई मुख अब चलाउनु पर्ने मान्छे, प्रभु हामीलाई यहाँ रहनु असल छ, तपाईँ चाहनुहुन्छ भने हामी यहाँ तीनवटा डेरा बनाऊ, तपाईँको निम्ति एउटा, मोसाको निम्ति एउटा, एलियाको निम्ति एउटा, तपाईँ तिनजनै बराबर ल भन्छ. बोल्दा बोल्दै स्वर्गबाट नै परमेश्वरले यहाँ चाहिँ उसको कुरा काट्नुहुन्छ. एउटा चम्किलो बादलले उनीहरूलाई ढाकिदियो, पुरा नियमको त्यो बादल जस्तै सिकाइना महिमा भन्छ. अनि हेर बादलबाट यसो भन्ने एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, मोसा जस्तो होइन, एलिया जस्तो होइन, यिनी मेरो प्रिय पुत्र अद्वितीय पुत्र हुन् जससँग अरूसँग होइन म अत्यन्तै प्रसन्न छु. अनि यिनैको कुरा सुन, मोसाले यिनैको बारेमा बताएको, एलियाले पनि यिनैको बारेमा बताएको, मेरो पुत्रको कुरा सुन भन्छ. यो चाहिँ अचम्मको अनुभव भएको थियो पत्रुस र अरू दुईजनालाई. अनि पत्रुसले कहिले बिर्सेन, उनी बुढो भएपछि पनि उसको दोस्रो पत्रुस भन्ने पत्रमा उसले लेख्न थालेको कुरा लेखेको कुरा हामी पढ्नेछौँ. दोस्रो पत्रुस एक अध्यायमा जाउँ. दोस्रो पत्रुसको एक अध्यायमा पत्रुस वृद्ध भएर अब मर्ने बेला नजिक आइरहेको उसले थाहा गरेर उसले बताउँछ एक अध्यायको 16-18 पदहरूमा, किनकि जब हामीले हाम्रा प्रभु येशु ख्रीष्टको प्रताप र के रे आगमनको विषयमा तिमीहरूलाई बतायौ. दोस्रो पत्रुस 1:16 पत्रुसले चाहिँ भन्छ जुन कुराहरू हामीले प्रभु येशूको बारेमा बताएका छौँ, उहाँको शक्तिको बारेमा, उहाँको महिमाको बारेमा, उहाँको आगमनको बारेमा, उहाँ फेरि आउँदै हुनुहुन्छ भन्ने बारेमा जुन हामीले बताएको छ नि, त्यो चाहिँ एकदम पक्का पक्की कुरा हो. ध्यान दियो विश्वासीहरू भन्दैछ. उसले भन्छ तब हामीले चतुर्याईसित एकदमै बाठो भएर नभएको कुरालाई भएको भए जस्तै तुल्याउने गरिकन कथिएका दन्त्य कथाहरूको अनुसरण गरेका छैन. हामीले चाहिँ परिकल्पना गरेर एउटा कथा बनाएको होइन प्रभु येशू फेरि आउनुपर्छ भन्ने कुरा. तर उसले भन्छ तर उहाँको प्रताप भनेको उहाँको त्यो उज्यालो महिमा आफ्नै आँखाले देखेका थियो. पत्रुसले भन्छ त्यो डाँडामाथि हामीले देखेका थियौँ, मसँग दुईजना अरू पनि थिए, किनकि जब प्रतापमय महिमाबाट त्यो उज्यालो बादलबाट यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु भन्ने बानी उहाँका आयो, तब उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभयो. पत्रुसले बताउँदैछन् यो घटना 18 पद. अनि त्यस पवित्र पहाडमा उहाँसँग हुँदाखेरि हामीले स्वर्गबाट आएको त्यस बाणीलाई सुन्यौं. यसरी पत्रुसले चाहिँ बताउँदैछ कि हामी चाहिँ आँखाकै साक्षी हौ, तर आँखाको साक्षी मात्र होइन हामी कानको पनि साक्षी हौ. हामीले आवाजै सुनेका थियौँ स्वर्गबाट नै प्रभु येशू ख्रीष्ट जो जसको बारेमा. त्यसैले जुन मत्ती 16:28 अब एउटा जवाफ आयो, फर्केर जाउँ थियो मत्ती 16:28 हामीलाई एउटा प्रश्न उठिरहेको थियो. त्यो के भने प्रभुले भन्नुभएको थियो तिमीहरू मध्ये यहाँ उभिरहेकाहरू मध्ये कोही कोहीले चाहिँ मलाई आफ्नो राज्यमा आइरहेको नदेखिन्जेल मर्ने छैन भनेको त त्यो तीनजना रहेछ, पत्रुस याकुब र यूहन्ना. अनि तपाईँ भन्नु होला अनि कसरी उहाँको महिमित आगमनलाई देखेर, उहाँको आगमन त हुन बाँकी नै छ, भएको पनि छैन, जुन रूप परिवर्तनको अचम्मको दृश्य प्रभु यीशुले उनीहरूलाई आफैमा देखाउनु भयो नि, त्यो चाहिँ उहाँको आगमनको पूर्व दर्शन थियो। मेरो आगमन यस्तो प्रकारले हुनेछ, अलिकति झलक दिन्छ भनेर चाहिँ उहाँले चाहिँ देखाउनु भएन। जस्तो कि उहाँले भन्नुभएको छ, म त मर्नुपर्छ, सबै निराश भइरहेछ, उहाँले तर मेरो दोस्रो आगमन हुन्छ, अनि यस कुराको उनीहरूलाई चाहिँ विश्वास दिलाउन, उनीहरूलाई चाहिँ प्रमाण दिनलाई चाहिँ मेरो दोस्रो आगमन चाहिँ यस्तो प्रकारले हुन्छ भन्ने कुराको पूर्व दर्शन। दर्शन त यहाँ हुन बाँकी नै छन्, तर त्योभन्दा अगाडि के दूरदर्शन हुने, तर अगाडिबाट नै उहाँले सानो झलक दिनुभएको जब उहाँ चाहिँ महिमित रूपमा बदली हुनुभयो। त्यसैले पत्रुसले भन्छ नि उहाँको आगमन र प्रतापको बारेमा हामीले बताएको, अनि त्यसैले गर्दाखेरि चाहिँ यो चाहिँ एकदमै विशेष एउटा घटना थियो, अनि उहाँको आगमन चाहिँ यस्तै हुनेछ भन्ने कुरा चाहिँ पटक पटक उल्लेख गरिएको छ। जस्तो कि मत्ती 24:30 हेर्नुहोस्, मत्ती 24:30 प्रभु यीशु आफैले आफ्नो चेलाहरूलाई आफ्नो दोस्रो आगमनको विषयमा बताउँदाखेरि यसरी भन्नुहुन्छ, मत्ती 24:30, अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ, तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमासित, त्यो डाँडाको टाकुरोमा देखेको कुराको झलकले दर्शाउँदै, आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। त्यो महिमाको बादल पनि छ, त्यो महिमा पनि छ, त्यो बडो सामर्थ्य प्रताप सबै कुरा चाहिँ त्यो डाँडामा एकछिनलाई देखाइदिनु भएको थियो, यस्तरी आउँदैछ। त्यस्तै गरी 31 पद पनि, अनि उनले आफ्ना दूतहरूलाई तुरैको ठूलो आवाजको साथमा पठाउनेछन्, र तिनीहरूले चारै दिशाबाट आकाशको एक छेउदेखि अर्को छेउसम्म उनका चुनिएकाहरूलाई जम्मा गर्नेछन्। यो दोस्रो आगमनमा हुने कुरा, अनि पुरानो नियममा त्यो उल्लेख थियो, एकचोटि दानियल 7 जाउँ त, महिमित आगमनको कुरा ध्यान दिएको भए पुरानो नियममा बताएको छ, उनीहरूलाई बुझ्न त गाह्रो हुन्थ्यो, तर उहाँको आगमन चाहिँ यस्तो हुनेछ भनेर लेखेको थियो, जुन चाहिँ पुरा हुन बाँकी छ। दानियल 7:13-14 यो चाहिँ 1238 पन्नामा छ, दानियल 7:13 पदमा म पढ्नेछु है, समय जगाउन खोजिरहेको छु। राति मैले मेरो दर्शनहरूमा हेरे र त्यहाँ मेरो सामु आकाशका बादलका साथ, यो महिमाको बादलका साथ आइरहनु भएको एकजना मानिसको पुत्र जस्तै हुनुहुन्थ्यो। यहीँबाट मानिसको पुत्र भन्ने वाक्यांश आउँछ। उहाँ ती अति प्राचीन कहाँ आउनुभयो, परमेश्वर पितालाई जनाउँछ, र उहाँकै सामु उपस्थित गराइनु भयो। 14 उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दियो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। आजसम्म त्यो भएकै छैन, हिजो पनि हामीले गाएको थियौँ होइन, एसारा पृथ्वीका मानिसहरू हो, परमप्रभुको जय जयकार मनाऊ। त्यो चाहिँ दोस्रो आगमनमा पूरा हुनेछ, जब संसारको सबै मानिसहरूले उहाँलाई आराधना गर्नेछन्। उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ भनेको उहाँ, जुन चाहिँ कहिले टल्ने छैन, र उहाँको राज्य त्यो हो जुन कहिले नष्ट हुने छैन। यो उहाँको दोस्रो आगमन महिमित हुनेछ। अनि त्यसैले चेलाहरूलाई अलिकति यो झलक दिएकोले, यदि उनीहरूले विश्वास गरे भने प्रभु यीशु मर्दै हुनुहुन्छ भनेर थाहा पाएर पनि उनीहरूलाई सान्त्वना हुन सक्थ्यो, विश्वासले जहिले पनि सान्त्वना दिन्छ छ नि। त्यसैले अब हाम्रो विषयमा अवश्य नै यो राज्य चाहिँ आउनेछ, अवश्य नै प्रभु यीशुको दोस्रो आगमन हुनेछ। हामी चाहिँ दुई आगमनको बीचमा जिउँदैछौँ, अनि हाम्रो जिम्मेवारी के हो भने राजाले प्रभु यीशु ख्रीष्टले जे भन्नुभएको छ त्यसमा ध्यान दिनुपर्छ। बादलबाट पिताले त्यही भन्नुभएको थियो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीको कुरा सुन। हामी मण्डली युगको विश्वासीहरूले सुन्दैछौँ त प्रभु यीशुको कुरा, है अलिअलि हेर्दैछौँ यहाँ, पिताले भन्नुहुन्छ यिनैको कुरा सुन। हाम्रो जिम्मेवारी यही हो, गम्भीरता साथ, यो त स्वर्गबाटको परमेश्वरको आवाज हो भनेर हामीले सुन्नुपर्छ, जुन चाहिँ हामीलाई बाइबलमा लिखित रूपमा पवित्र आत्माले प्रेरणा गरिदिएको छ। तपाईँको लागि छ नि एउटा व्यक्तिगत प्रश्न, यो पहिलो आगमनको तपाईँलाई अर्थ के छ? यो पहिलो आगमनले तपाईँलाई के भयो, के फाइदा भएछ? उहाँ प्रभु यीशु पहिलोचोटि आउनुभएर तपाईँको लागि कुन चाहिँ व्यक्तिगत लाभ मिलेको छ, तपाईँले के जवाब दिनुहुन्छ? अनि यो पहिलो आगमन किन महत्वपूर्ण थियो, यसको जवाब दिन सक्नुहुन्छ? होइन, त्यहाँ के पूरा भयो पहिलो आगमन प्रभु यीशु पहिलोचोटि आउँदा, जसले चाहिँ तपाईँलाई हृदयलाई नै खुसी पार्छ कि? अनि अब दोस्रो आगमन हुनु अगाडिको यो समयमा के गर्न चाहिरहनु भएको छ परमेश्वरले? विश्वासीले बुझेको चाहेकोले त यो लेखिएको हो। अनि तपाईँको भाग चाहिँ के हो नि यो बेलामा, राजाको दोस्रो आगमन हुनुभन्दा अगाडिको भाग? अनि यो दोस्रो आगमन हेर्ने, अनि दोस्रो आगमनको विचार गरेर तपाईँलाई चाहिँ यसको अर्थ चाहिँ के लाग्छ, अथवा त्यसको महत्व चाहिँ के छ तपाईँलाई व्यक्तिगत रूपमा? के तपाईँले दोस्रो आगमन हुनेछ भन्ने व्यक्तिहरू धेरैजना भेट्नु भएको छ? प्रभुको दोस्रो आगमन हुँदैछ भनेर चाहिँ, अनि यदि भेट्नु भएको छैन भने किन विश्वास गर्दैनन् दोस्रो आगमनलाई? यी प्रश्नहरू चाहिँ मनन गर्न लायक छन्। फेरि पनि अब 17 अध्यायमा उहाँले दोस्रो पटक आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको चाहिँ हामी अघि पनि पढाएको थियौँ 22 र 23 मा, मानिसका पुत्र मानिसहरूको हातमा पक्राइनेछन्, तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी फेरि भौराइनेछन्, उनीहरू साह्रै दुखित भए। हामीले त आशा गरौँ त्यो तीनजना त दुखित नहुनु पर्ने थियो जसलाई पूर्व दर्शन देखाएको थियो है। त्यसैले ध्यान नदिँदाखेरि उनीहरूको मन निराश भएको थियो। अब यसरी हामीले चाहिँ मत्ती 16 र 17 अध्यायमा चाहिँ प्रभु यीशुले उहाँको मृत्यु अब हुनुपर्छ, यो न भविष्यवक्ताको चिन्ह, मेरो मृत्यु हुनुपर्छ अनि त्यसपछि चाहिँ म मण्डली भन्ने मेरो योजना सुरु गर्न सक्नेछ। त्यसैले परमेश्वरको त्यहाँ दुईटा योजना छ भन्ने बुझिन्छ, एउटा चाहिँ उहाँको राज्यको योजना, अर्को चाहिँ उहाँको मण्डलीको योजना। मण्डलीको योजना अब सुरु गर्नेछु, राज्यको योजना चाहिँ पछिको लागि। तर यो बीच पनि त्यो राज्य, स्वर्गको राज्यले चाहिँ अर्को रूप लिनेछ है, जुन समयमा चाहिँ हामी जिरहेका छौँ। अनि 18 र 19 अध्यायमा चाहिँ अब जुन चाहिँ हामी हेरौँला, अब उहाँले केही पाठहरू सिकाउन थाल्नुहुन्छ यस अन्तरालमा हुने जुन स्वर्ग राज्यको रहस्य रूप छ है। यहाँ चाहिँ प्रवेश गर्नलाई, साँच्चै राज्यको सन्तान हुनलाई चाहिँ के गर्नुपर्छ? 18 र 19 अध्यायको विषयहरू यिनी हुन्। अनि यसलाई चाहिँ हामी प्रभुको इच्छाले अर्को क्लासमा हेर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरेर प्रभुलाई धन्यवाद दिउँ।